سارے فسانے کربلا زندہ رہی،
مر گئے سارے
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، قارئ الخلائق اجمعین، ثم الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین، حبیب قلوب العالمین، ابی القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الأراضين، روحي وأرواح العالمين لتراب مقدمه الفداء، أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقان الحميد: أعوذ بالله من الشيطان الرجيم، الذين آمنوا وهاجروا وجاهدوا في سبيل الله بأموالهم وأنفسهم أعظم درجة عند الله أولئك هم الفائزون، صدق الله العلي العظيم. بلند آواز درود پڑھیں محمد وعلى محمد. خداوند عالم کریم کا شکر بجا لانے کا مقام ہے کہ پروردگار نے سعادت عطا کی کہ آپ مومنین کی خدمت میں ایک مرتبہ دوبارہ سے حاضر ہو کے کچھ ایسی معروضات کے جو قرآن سے ہدیہ حاصل کرنے کا موقع ملا وہ آپ لوگوں تک منتقل کر سکوں. آپ لوگوں کی تعداد نہ میرے اعصاب پہ اثر کرے گی، نہ میرے کندھوں پہ اثر کرے گی، نہ میرے نفس پہ اثر کرے گی. جو سوچ کے آیا ہوں وہ تو بھی کہہ کے جاؤں گا. ایک دفعہ پھر بھی درود پڑے محمد والے محمد پر. کل کے دن میں ہم نے بہت مرتبہ، خود روایات میں بھی ہے، خود صلب موضوع میں داخل ہوتے ہیں بغیر کسی مقدمے کی. کل کے دن میں کہا کہ جب امام حسین علیہ السلام کے غم میں مشغول ہیں تو کہیے یا لیتنا کنا معک فنفوز فوزا عظیما، اے کاش مولا ہم آپ کے ساتھ ہوتے، ایک عظیم کامیابی سے ہم کنار ہو جاتے. دوسرا جملہ جہاں پر مفرد کے لیے استعمال کیا ہے، یہ جمع کے لیے ہے، یا لیتنا کنا معکم، اے کاش مولا ہم آپ کے ساتھ ہوتے. ایک دفعہ اگر اس کو مفرد کے ساتھ ذکر کریں کہ مولا میں یہ کہنا چاہ رہا ہوں کہ میں آپ کے ساتھ ہوتا، تو اس کے لیے جو کلمہ استعمال ہے وہ ہے یا لیتنی کنت معکم، اے مولا اے کاش ہم آپ کے ساتھ ہوتے، فنفوز فوزا عظیما، ہم ایک عظیم کامیابی سے ہم کنار ہو جاتے. کل بہت مرتبہ اس کا رد کیا گیا، بہت مرتبہ اس کی تسبیح کی گئی، خود معصومین علیہ السلام سے اس کی تاکید بھی موجود ہے کہ عاشور کے دن خود کو امام حسین کے محضر میں محسوس کرو اور اس کلمے کا بار بار تکرار کرو تاکہ امام علیہ السلام کو تم یقین دلا سکو کہ مولا اے کاش ہم کربلا میں آپ کے ساتھ ہوتے اور ایک عظیم کامیابی سے ہم کنار ہو جاتے. میں کئی دفعہ سوچا کرتا تھا کہ خود کامیابی کسے کہتے ہیں، یعنی جب میں امام علیہ السلام سے کہتا ہوں کہ یا لیتنی کنت معکم، اے مولا اے کاش ہم آپ کے ساتھ ہوتے، میں آپ کے ساتھ ہوتا، فافوز میں کامیاب ہوتا. کون سی کامیابی؟ ہم لوگ عربی زبان جب پڑھ رہے ہوتے ہیں، عربی لغت جب پڑھ رہے ہوتے ہیں تو اس کے اندر ایک مفعول کی قسم ذکر کرتے ہیں کہ جس کو مفعول مطلق کہا جاتا ہے. مفعول مطلق یعنی ایک ایسا مفعول کسی بھی فعل کے ساتھ اس کو بیان کیا جاتا ہے کہ جو اس فعل کی نوعیت کو بیان کر رہا ہو. توجہ کیا آپ لوگ، جو اس فعل کی نوعیت کو بیان کر رہا ہو. ابھی تو بہرحال آپ کو بندہ ہے کہ کچھ مزاج کا اندازہ ہو ہی گیا ہوگا. کوشش کروں گا کہ انشاءاللہ تعالی اس کو آسان کر کے آپ کی خدمت میں پیش کر سکوں. یعنی نوعیت سے کیا مراد ہے؟ مثال کے طور پہ جب ایک انسان ایک طریقے سے بیٹھتا ہے تو اس کو عربی زبان میں کہا جاتا ہے، اگر میں نے کہا کہ میں ماضی کے اندر بیٹھا ہوں تو اس کو عربی زبان میں کہا جاتا ہے جلستو، میں بیٹھا تھا. لیکن میں کس طریقے سے بیٹھا تھا، جب اس کو بیان کرنا ہے تو کہوں گا کہ جلستو جلستن متوازعتن، میں اس طرح سے بیٹھا تھا کہ اس بیٹھنے کی نوعیت یہ تھی، بیٹھنے کا طریقہ کار یہ تھا کہ توازو کے ساتھ بیٹھا تھا. سمجھ آیا؟ اگر مثال کے طور پہ میں کوئی انسان جو ہے وہ متکبر طور سے بیٹھا ہو, جلسا, جلسا لفظ استعمال کریں گے کس کے لیے, کہ فعل ماضی ہے, کہ وہ بیٹھا تھا. وہ بیٹھا تھا کس طریقے سے بیٹھا تھا, یعنی جلسا, وہ بیٹھا تھا جلستن متکبرتن, وہ یزید اپنے دربار میں تکبر کے ساتھ بیٹھا تھا. اب جب اس نوعیت کو بیان کرنا ہے, اس نوعیت کو بیان کرنے کے جہاں پر بہت سارے اسالیب ہوتے ہیں, وہیں پر عربی زبان میں ایک اسلوب ہے جس کو مفعول مطلق کہا جاتا ہے. اب جب آپ اس کلمے کو دیکھتے ہیں, توجہ سے سنیے گا, اب جب آپ اس جملے کو دیکھتے ہیں کہ جو ہم نے عاشور پہ بار بار تکرار کیا, کہا کہ یا لیتنی کنت معکم, اے مولا اے کاش, ابھی بہت وقت نہیں ہے, نہیں تو لیتا کو بیان کرتا, خود کنتوں کو بیان کرتا, پر یہ بھی ایک بہت ہی مفصل بحثیں ہیں. اے کاش مولا میں آپ کے ساتھ ہوتا, ترجمے پہ انسان دقت کرے, فافوز, میں کامیاب ہو جاتا, فوزن, ایسی کامیابی, عظیمہ, کہ جس کی نوعیت یہ ہے کہ وہ ایک عظیم کامیابی ہوتی. لیکن سوال پھر یہ پیدا ہوتا ہے کہ سب سے پہلے کامیابی کسے کہتے ہیں اور پھر عظیم کامیابی کسے کہتے ہیں؟ یعنی امام حسین علیہ السلام کے ساتھ جو کربلا میں تھے, کیا آیا ان کا صرف پیاس برداشت کر لینا ان کی کامیابی ہے؟ ان کا شہید ہو جانا کامیابی ہے؟ تو بھئی اس زمانے میں تو بھی کربلا میرے سامنے موجود نہیں ہے کہ امام برحق اس وقت میرے سامنے موجود ہوں اور کربلا کو بپا کیا ہو اور میرے ہاتھ میں انہوں نے تلوار پکڑائی ہو اور تلوار پکڑا کے کہیں کہ جاؤ محمد علی تم جا کے فلاں جگہ جنگ کرو. اگر اس طرح سے کہیں اس زمانے میں اس وقت امام برحق اگر موجود ہوں, مجھے حکم کریں, میں ویسے عمل انجام دوں, تو یقیناً عظیم کامیابی سے ہم کنار ہو گیا. لیکن اس وقت جب میں مولا سے کہہ رہا ہوں تو خود کامیابی کسے کہتے ہیں تاکہ ہر زمانے میں کامیابی کے مفہوم پر تطبیق دی جا سکے؟ توجہ کیا آپ لوگوں نے؟ یعنی اس کا مطلب یہ ہوا کہ اگر 61 ہجری کے بعد کوئی آیا ہے اور 61 ہجری کے بعد آنے کے بعد اس نے جنگ نہیں کی ہے, اس نے امام علیہ السلام کی خدمت میں شعر پڑھے ہیں, اس نے امام علیہ السلام کی خدمت میں شعر کہیں, تو کیا آیا کامیاب نہیں ہو سکا؟ کیا آیا اگر کوئی امام علیہ السلام کے بعد, یعنی 61 ہجری کے بعد آیا ہے اور اس کے بعد قیام کیا ہے امام علیہ السلام کے انتقام کو لینے کے لیے, تو کامیاب نہیں ہو سکا؟ اگر امام صادق علیہ السلام جو ہے وہ خود قیام نہیں فرماتے ہیں اور ان کے جو اصحاب ہیں ان کے ساتھ شہید نہیں ہو سکے, زرارہ شہید نہیں ہو سکے, ہشام شہید نہیں ہو سکے, تو کیا آیا اس کا مطلب ہے کامیاب نہیں ہے؟ خود کامیابی کسے کہتے ہیں؟ خود اس مفہوم کو انشاءاللہ تعالی کوشش کروں گا آج بیان کرنے کی. کہ درود پڑھیں محمد و آل محمد. جب بھی انسان یہ چاہتا ہے کہ کسی ایسے مفہوم سے مطلع ہو جائے کہ جس کے نتیجے میں انسان واقعاً اپنے کمال کے مدارج کو طے کرتا ہوا بلند ہوتا چلا جائے, تو ضروری ہے کہ انسان اہل بیت اور قرآن کا ہاتھ تھام لے. اگر اہل بیت اور قرآن کا ہاتھ تھام لے گا تو اہل بیت ممکن نہیں ہے کہ کسی ایسے راستے کی طرف انسان کی رہنمائی کریں کہ جس کے نتیجے میں انسان کو گھاٹے کا سودا گھاٹا گھاٹا کھانا پڑے, کہیں پر اس کو گمراہی دیکھنی پڑے, کہیں پر اس کے لیے گھاٹا ہو, ایسا ہو نہیں سکتا. بس اگر ہم لوگ اس کامیابی کے معیار کو دیکھتے ہیں اپنی زندگی کے مطابق, سب سے پہلے اپنی زندگی کے مطابق دیکھتے ہیں, تو کامیابی کا معیار ہمارے زمانے میں انہی مفاہیم کو قرار دیا گیا. توجہ سے جملہ سنیے گا, پھر انشاءاللہ کوشش کریں گے اس کی تشریح کرنے کی. کامیابی کا معیار ہمارے لیے انہی مفاہیم کو قرار دیا گیا کہ جو سابقہ مجلس میں آپ کی خدمت میں عرض کیا کہ جو اہل مادہ کہتے ہیں, انہوں نے کامیابی کا معیار تین چیزیں قرار دی. کہا کہ دیکھو اگر تمہارے پاس منصب آ گیا تو تم کامیاب ہو گئے, اگر تمہارے پاس دولت آ گئی تو تم کامیاب ہو گئے, اگر تمہارے پاس شہرت آ گئی تو تم کامیاب ہو گئے, اگر تم نے کوئی ایسا عمل انجام دیا چاہے اس کے لیے تمہیں اپنے بدن کو ظاہر کرنا پڑے تو تم کامیاب انسان. ہمارے معاشرے میں یہ جتنے سیلیبریٹیز ہیں ان کو کہا جاتا ہے کہ یہ کامیاب انسان ہیں, ان کو آئیڈیلائز کیا جاتا ہے, جیسا لباس وہ پہنتے ہیں ویسا لباس پہن کے سوچتے ہیں کہ ہم ان جیسے دکھ رہے ہیں, یہی کامیاب دکھ رہے ہیں. کیا آیا اہل بیت کے نزدیک بھی وہی کامیاب ہیں؟ جس طرح سے اس نے سٹول لیا ہے, جس طرح سے اس نے حجاب کیا ہے, جس طرح کا اس نے لباس پہنا ہے, جس طرح کی اس نے ٹی شرٹ پہنی ہے, جس طرح کی اس نے ٹراؤزر پہنے ہیں, اگر میں اس کو کاپی کرتے ہوئے بے عینی ویسے انجام دینا شروع کر دوں, اس کا مطلب یہ ہے کہ میرے نزدیک بھی کامیابی کا معیار وہی شہرت ہے. کہ جس کے نتیجے میں میں نے جب وہ سارا لباس وغیرہ پہن لیا تو میں نے سمجھا کہ میں بھی ابھی سے کامیاب انسان دکھنا شروع کر رہا ہوں. تو جو ہے آپ لوگ بس کامیابی کا معیار میرے نزدیک اگر یہ ہے شہرت ہے یا پھر کسی کے پاس منصب ہے. ہمارے پاس ایک میں ایک شخص کے ساتھ بیٹھا ہوا تھا کسی ایک جگہ پہ, تو وہاں پر سابقہ وزیر بھی موجود تھے. وہ جب انہوں نے دیکھا ہے تو وہ بھاگتے ہوئے گئے کہ قبلہ میں ان کے ساتھ تصویر اتروا کے آتا. میں نے کہا عجیب ہمارے ذہن جو ہے وہ کہہ لیجئے غلام ذہن ہے کہ اس کے ساتھ تصویر اتروانے کو, کہیں پر میں نے کہا, میں نے کہا اس کے ساتھ تصویر اتروانے کو آپ فخر محسوس کر رہے ہیں, اور تصویر اتروا کے واپسی گاڑی پہ جب ہوں گے تو کہیں گے یہی چور تھا. یعنی ایک چور کے ساتھ آپ تصویر اتروانے کو فخر محسوس کرتے ہیں, آپ ایک ڈاکو کے ساتھ تصویر اتروانے کو فخر محسوس کرتے ہیں. اس کا مطلب یہ ٹھہرا کہ انسان نے منصب کو کہا کہ جو اس منصب پہ پہنچ گیا وہ کامیاب ہو گیا. مجھے کہیں کہ قبلہ آپ بھی تشریف لائیے, آپ بھی فوراً اس کے ساتھ تصویر اتروا لیے, کئی جگہوں پہ اس سے فائدہ اٹھایا جا سکتا ہے, اس کو سوشل میڈیا پہ روٹیٹ کرایا جا سکتا ہے. میں نے کہا میں تو تصویر اتار لوں, امام حسین کو کیا جواب دوں گا, کیا کہ دشمنوں کے ساتھ جا کے میں نے تصویر اتار لوں, بھائی اس کی آگے لگا ہو آخر میں نہیں لگا ہو, اگر وہ اہل بیت کے ساتھ نہیں ہے تو ہم بھی اس کے ساتھ نہیں, بھائی جو مولا کے ساتھ ہم اس کے ساتھ, جو امام کے ساتھ. یعنی میرا فخر ہوگا اگر خداوند عالم نے کبھی موقع دیا, میرا فخر ہوگا کہ سید حسن کے ساتھ تصویر اتروائی جائے, بھائی فخر ہوگا کہ حاج قاسم کی قبر کے ساتھ میری تصویر اترے, بھائی میرا فخر ہوگا کہ اگر ان ہستیوں کے ساتھ کہ جو اس وقت امامت کی امام کی غیبت میں دین کی حفاظت کر رہی ہیں, بھائی ان کے ساتھ میرا کیا تعلق. اس کا مطلب یہ ہے کہ اگر ایک انسان یہاں پر ایک بہت بڑا پروٹوکول دیکھ کے کہ بہت ساری گاڑیاں آ گئیں, ایک بہت بڑے منصب والا انسان آ گیا اور اس کے ساتھ آگے پیچھے ہونے لگا, تو اس کا مطلب یہ ہے کہ زبان سے یا حسین کہتا ہے لیکن کامیابی کا معیار منصب. اس کا مطلب ہے دل میں حسین اترے نہیں ہیں, اس کا مطلب ہے کہ نفس میں امام حسین کی ذات اتری نہیں. بس اس نے یہ جو عاشور والے دن کہا یا لیتنی کنت معکم, جھوٹ کہا, اے مولا کاش ہم آپ کے ساتھ ہوتے, عظیم کامیابی کے ساتھ ہم کنار ہو جاتے. توجہ ہے آپ لوگوں, بس پتا یہ چلا کہ انسان ذہنی طور پہ اگر اپنے آپ کو کسی منصب کا شہرت کا غلام کرتا ہے, ثروت کے کئی غلام ہیں, اگر کسی کے پاس پیسے ہیں تو وہ سوچ رہا ہے کہ میں کامیاب انسان اسی پیسوں کی وجہ سے. اور شیخ بہائی ایک جگہ پہ گئے نا, شیخ بہائی جن کی قبر امام رضا علیہ الصلوۃ والسلام کے حرم کے اندر ہے, اور ایک فقیہ ایک انجینئر, شیخ بہائی ایک بہت بڑا نام فقہا میں سے, ان کی کتاب ہے کشکول, بہت پیاری کتاب ہے, انہوں نے بہت ساری چیزیں اس کے اندر جمع کی ہیں اس لیے اس کا نام کشکول رکھا. آہستہ بول رہا ہوں چونکہ ابھی بہرحال اس طرح سے فی الحال عقد کو محسوس نہیں کرا, آپ لوگ معذرت چاہتا ہوں آپ لوگوں سے, ایک دفعہ پھر بھی درود پڑھیں محمد والے محمد. تو شیخ بہائی ایک دفعہ کسی کی دعوت پر گئے, جب کسی کی دعوت پر گئے ہیں تو ایک عام لباس پہن کر گئے, ایک عام لباس پہن کر گئے ہیں تو جو دروازے پہ کھڑا ہوا تھا اس نے کہا بھائی یہاں پر سارے شرفا کی دعوت ہے, یہاں پر سارے جو بڑے ہیں ان کی دعوت ہے, تم کون ہو؟ آگے سے شیخ بھائی کہتے ہیں میں شیخ بہائی ہوں, مجھے خود سے مدعو کیا گیا ہے, میری یہاں پر دعوت ہے, مجھے اندر جانے دو. وہ کہتے ہیں کہ نہیں تم نہیں جا سکتے, تم جھوٹ بول رہے ہو, تم شیخ بہائی نہیں ہو. شیخ بہائی نے کیا کیا, شیخ بہائی وہاں سے گئے بازار سے ایک بہترین کرتا خریدا, ایک بہترین لباس خریدا, بہترین لباس خرید کے دوبارہ سے جب اسی دربان کے پاس آئے ہیں کہ اندر مجھے جانے دو, اندر میری دعوت ہے, تو اس نے شیخ بہائی کا بڑا احترام کیا کہ تشریف لائیے, آئیے آئیے شیخ بہائی تشریف لائیں. شیخ بہائی جب اندر گئے ہیں تو جب آگے سالن آیا ہے, جب آگے کھانا آیا ہے, تو اپنے کپڑوں کو سالن کے اندر ڈال ڈال کے کہہ رہے ہیں اے کپڑوں تم کھاؤ, یہ تو تمہاری وجہ سے مجھے اندر آنے دیا, یہ تو شیخ بہائی کو کون جانتا ہے. یعنی جس کے پاس لباس اچھا, جس کے پاس پیسہ زیادہ, جس کے پاس اس دنیا کے رزق میں سے خداوند عالم نے اس کو عطا کیا ہے, کہا کہ یہ کامیاب انسان ہے. بس انسان کا اگر معیار یہ تین چیزیں ہیں کہ جو انہوں نے بنائی ہیں, منصب ہو, شہرت ہو، پیسہ ہو، تو کہا یہ ایک کامیاب انسان ہے. لیکن خداوند عالم جب کہتا ہے کہ کامیاب انسان کون ہے تو کہتا ہے اصحاب الجنت هم الفائزون، کوئی اور نہیں ہے، جو اصحاب جنت ہیں وہی کامیاب ہیں. بھئی اگر اصحاب جنت کامیاب ہیں تو سیدہ شباب اہل الجنہ کس مقام پر ہوں گے؟ بھئی اگر جو جنت میں چلا جائے تو جس کی وجہ سے جنت میں جا رہا ہے، جس کی وجہ سے، اہل بیت کی وجہ سے انسان جنت میں جا رہا ہے. سوال یہ ہے کہ فوز کہتے کسے، کامیابی کہتے کسے؟ اس کی جب میں نے تعریف دیکھی لغت میں تو کہتے ہیں هو الوصول الى الخير والنعمه وهو درجه تحت الفلاح. اس کی تعریف، فوز کی تعریف یہ کی ہے، توجہ سے سنیے گا آپ کو لطف آئے. درود پڑے محمد والے محمد. ایک دفعہ مل کے بلند آواز سے درود پڑے محمد والے. کہتے ہیں کہ فوز کہتے کسے ہیں، کامیابی کہتے کسے؟ کہتے ہیں کامیابی سے مراد یہ ہے کہ جب ایک انسان هو الوصول الى الخير، خیر تک پہنچ جاتا. توجہ سے جملہ سنیے گا، بڑا لطف آئے گا. جب ایک انسان خیر پر پہنچ جاتا ہے، نعمت کو حاصل کر لیتا ہے، اس کو کہتے ہیں کہ یہ کامیاب انسان ہے. جب معصوم سے پوچھا کہ مولا آپ یہ بتائیے کہ کون ہے کہ جس کو خیر کہا جائے، جس کو خیر کہا جائے، اور یہاں پر تعریف میں کہا گیا کہ جب بھی کوئی خیر تک پہنچ جائے تو اس کا مطلب ہے وہ کامیاب انسان ہے. چھٹے امام سے پوچھا لما سمیت فاطمہ بفاطمہ، آگے سے کہتے ہیں لأنها فطمت من شر. اس کا مطلب یہ ہے کہ خداوند عالم نے جس کو خیر مطلق اس کائنات میں بنا کے بھیجا ہے، اس ہستی کو زہرا کہتے ہیں. اگر ایک انسان حضرت زہرا کے گھرانے تک پہنچ جائے، هو الوصول الى الخير، خیر یعنی حضرت زہرا کے گھرانے تک پہنچ جائے اور نعمت کو وہاں سے حاصل کر لے، تو پتا چلتا ہے کہ جو بھی اس گھرانے کے قریب گیا ہے، کمبر ہے تو کامیاب، فضا ہیں تو کامیاب، مقداد ہیں تو کامیاب، اور جتنے اس سے ہٹتے چلے گئے ہیں اس دنیاوی حوالے سے، جتنے بھی کامیاب دکھائی دیتے ہوں خداوند عالم ان کو ناکام قرار دیتا ہے. بس ہمیں یہ پتہ چلا کہ کامیابی کا معیار هو الوصول الى الخير، هو الوصول الى الخير والنعمة، خیر تک پہنچ جانا اور نعمت تک پہنچ جانا، یہ کامیابی کہلاتا ہے. اگلی بات سنیے، اس کامیابی تک پہنچا کیسے جاتا ہے؟ میں کیسے اس کامیابی تک پہنچوں؟ پروردگار میں چاہتا ہوں اس کامیابی کو حاصل کر لوں. چونکہ ایک مسئلے سے کوشش کروں گا کہ جلدی سے بھارت جو مطالب ہیں آپ لوگوں کی خدمت میں اس موضوع کے حوالے سے عرض کر سکوں. پس ہم فوز کسے کہتے ہیں؟ فوز، سوال یہ ہے کہ جب مجھے یہ پتہ چل گیا کہ فوز سے مراد هو الوصول الى الخير والنعمة، خیر تک پہنچنا اور نعمت تک پہنچنا، یہ فوز کہلاتا ہے. اسی کی تعریف میں آگے ایک اور جزئیات ہیں، اس میں جزئیات میں نہیں جانا چاہتا. کہ وہ ہوا مرتبتن تاوہی مرتبتن تحت الفلاح، فلاح کو بیان نہیں کرنا چاہتا، اس مرتبے کو بیان نہیں کرنا چاہتا، بات کو بہت زیادہ لمبا نہیں کرنا چاہتا. چاہتا ہوں کہ انشاءاللہ جو گفتگو ہو ہم سب کے لیے مفید ہو سکے. سوال یہ ہے کہ میں اس کامیابی تک پہنچوں کیسے؟ میں اس کامیابی تک پہنچنا چاہتا ہوں. پروردگار تیرے پاس کوئی قانون ہے کہ جس کے ذریعے سے میں کہوں کہ ہاں اس کے ذریعے سے میں کامیابی تک پہنچ سکتا ہوں؟ پروردگار سورہ توبہ کی 20 نمبر آیت میں فوز تک پہنچنے کا راستہ بیان کرتا ہے. قرآن میں خداوند عالم نارے کتاب میں اسی فوز، اسی کامیابی تک پہنچنے کا راستہ بیان کرتا ہے. خداوند عالم فرماتا ہے اعوذ باللہ من الشیطان الرجیم الذین آمنوا وَحَاجَرُوا وَجَاهَدُوا فِي سَبِيلِ اللَّهِ بِأَمْوَالِهِمْ وَأَنفُسِهِمْ أَعْظَمُ دَرَجَةً عِندَ اللَّهِ أُولَئِكَ هُمُ الْفَائِزُونَ. خداوند عالم کہتا ہے کہ دیکھو تین چیزیں ایسی ہیں، اگر ان تین چیزوں کو تم اس پر عمل کرنا شروع کر دو تو ہم یہ کہیں گے کہ بس تم کامیابی تک پہنچ گئے. توجہ ہے آپ لوگوں کو؟ بس پتہ یہ چلا کہ یہ تین چیزیں اگر ہم لوگ ان کو کسی بھی کامیاب انسان کے جو اہل بیت کے ساتھ تھے ان کے ساتھ لگانا شروع کر دیں تو سمجھ آ جائے گی کہ جب مجھے یہ کہنا ہے کہ یا لیتنی کنت معکم اے مولا کاش میں آپ کے ساتھ ہوتا اور ایک عظیم کامیابی سے ہمکنار ہو جاتا تو وہ کون سی کامیابی ہے؟ اسی مفہوم کو لے کر یعنی هو الوصول الى الخير والنعمہ وهي مرتبة تحت الفلاح اس کو ذہن میں رکھیے جو آپ لوگوں کے لیے بیان کیا. اور اب آئیے اور اس آیت کی تشریح کے ساتھ اہل بیت کے تمام گھرانے کے ساتھ جتنے بھی افراد منسلک ہوتے چلے گئے ان کے ساتھ تطبیق دینا شروع کرتے ہیں. پروردگار سورہ توبہ کی 20 نمبر آیت میں فرماتا ہے, 20ویں آیت میں فرماتا ہے الذین آمنوا, سب سے پہلی جو صفت ہے کامیابی کے لیے یعنی وہ زینہ کہ جو خداوند عالم نے قرار دیا ہے کامیابی کے لیے وہ ایمان ہے. ایمان اگر نہ ہو تو خداوند عالم اس کامیابی کے پہلے زینے پر ہی انسان کو قبول نہیں کرتا ہے. جب تک اس ایمان کے اوپر نہ ہو, یعنی کیا مطلب, یعنی اگر ایک انسان کے جس کے دل میں اہل بیت کی محبت نہیں ہے پروردگار اس کو اپنے دائرے ولایت میں نہیں لیتا. توجہ سے جملے سنیے گا, وقت کم ہے, چاہوں گا آیت کے ساتھ آیت جوڑتے چلے جائیں اور اس کی تشریح کرتے چلے جائیں. یعنی خداوند عالم سورہ بقرہ میں کیا کہتا ہے, اللہ ولی الذین آمنوا, آخری آیت ہے آیت الکرسی کی. یعنی پروردگار کہہ رہا ہے کہ اللہ ولی ہے کس کا, کہ جو ایمان لے کر آئے. اب جو ایمان لے کر آتا ہے دائرہ ولایت میں خداوند عالم کے داخل ہوتا ہے, یعنی کیا مطلب, پروردگار اس کے ساتھ کیا کرتا ہے, یخرجہم من الظلمات الى النور, جو دائرہ ولایت میں آ گیا پروردگار اس کو جتنی بھی اس کے پاس تاریکیاں ہوتی ہیں تاریکیوں سے نکال کر نور کی وادی میں لے جاتا ہے. اب اگر کسی سے پوچھا جائے کہ تاریکیوں سے نور کی وادی میں منتقل ہونے کا راستہ کون سا ہے تو وہ کہتے ہیں علم ہے. جب وہ کہتے ہیں علم ہے تو رسول خدا فرماتے ہیں نا مدینۃ العلم والی ہوں بابوہا, میں علم کا شہر ہوں اور علی اس کا دروازہ ہے. بھائی جس کو بھی اگر علم چاہیے ہے تو وہ اس دروازے سے داخل ہو جائے. اس کا مطلب یہ ٹھہرا کہ ایمان اگر بغیر علم کے آ نہیں سکتا اور علم در اہل بیت کی ایک لونڈی ہے, اگر ایک انسان یہ چاہتا ہے کہ خود کو کامیابی کے پہلے زینے کے اوپر مسلط کر دے, پہلے زینے پر اپنے آپ کو سوار کر دے, تو ضروری یہ ہے کہ الذین آمنوا کا مصداق بن جائے. جیسے جیسے امیر المومنین کے قریب ہوتا چلا جائے گا ویسے ویسے خداوند عالم اس کو دائرہ ولایت میں لیتا چلا جائے گا.
اچھا
توجہ کیا آپ لوگوں نے, بس ابھی ساتھ ساتھ چلتے جائیے, ساتھ ساتھ چلتے جائیے. اچھا ہم لوگوں کو پتہ چل گیا کہ پہلا زینہ ہمارے پاس کیا ہے, اللہ دینا آمن, اور ایمان اسی صورت میں ہو سکتا ہے کہ جب پروردگار نے دل کے اندر دل میں نور کو اتارا ہو, نور یعنی علم کو اتارا ہو. بھائی آپ کسی کو جانے بغیر, پہلے بھی آپ کی خدمت میں عرض کیا, آپ کسی کو جانے بغیر اس کے نفس کے قریب نہیں ہو سکتے, اس کے بدن کے قریب ہو سکتے ہیں لیکن اس کے نفس کے قریب نہیں ہو سکتے. جب بھی مولا کو کسی نے نہیں جانا ہے ان کے بدن کے قریب رہے ہیں لیکن جو نفس کے قریب ہوا ہے خداوند عالم نے اس کو مقداد کہا ہے. بھائی بدن کے قریب تو شمر بھی ہوا تھا لیکن جو نفس کے قریب ہوا ہے غلام ہے لیکن خدا نے اس کو جان کرا لیا ہے. توجہ کی آپ لوگوں نے, بس کس طرح سے پتا چلا کہ پہلا زینہ ہمارے پاس کیا ہے, اللہ دینا آمن, پہلا زینہ آمن ہو گیا, پتا چل گیا ہمیں کہ ایمان کس طرح سے. دوسرا ہے ہاجر, جو بھی ہجرت کرتے ہیں خداوند عالم کہتا ہے تم لوگ کامیاب نہیں ہو سکتے. تم لوگ سورہ توبہ کی 20ویں آیت, تم لوگوں کو اگر دوسرے زینے پہ چلنا ہے تو ہجرت کرنی ہے. پروردگارا میں اپنے گھر کو چھوڑ کے چلا جاؤں, پروردگارا میں اپنی جگہ کو چھوڑ کے چلا جاؤں, اے پروردگار میں جہاں پر رہتا ہوں اپنے رشتہ دار اپنے ماں باپ اپنی تمام چیزوں کو چھوڑ کر چلا جاؤں. یہاں پر معصوم کہتے ہیں کہ یہاں پر ہجرت سے مراد ہجرت مادی نہیں ہے بلکہ تم کسی بھی جگہ پر ہو آؤ ہجرت کرو در زہرا کی طرف, تم اپنے گناہوں سے معافی مانگتے چلے جاؤ گے, یعنی ہجرت کرتے چلے جا رہے. مثال کے طور پہ کس طرح سے وہاب قلبی نے ہجرت کی ہے, حضرت حر نے ہجرت کی ہے, کدھر سے ہجرت کی ہے, یعنی ہجرت ایسا نہیں تھا کہ 200 میل دور سے آئے ہوں, हिजरत ऐसा नहीं कि 500 मील दूर से इमाम हुसैन अलैहिस्सलाम के लिए आए हो, नहीं, हिजरत की है कहां से? सिपाहे उमर इब्ने साद से हिजरत की है सिपाहे हुसैन की तरफ। जैसे ही हिजरत की है बस पता ये चला कि दूसरे जीने के ऊपर वो सवार हो गए। पहले ईमान, जहां पर ईमान कहां पर, अगर हजरत हुर की बात की जाए कि जहां पर लगाम फरस इमाम हुसैन अलैहिस्सलाम को पकड़ाया और वहां पर जब कहा है ना कि मौला आपकी माँ जहरा है, इसलिए मैं आपको कुछ नहीं, पता चला कि दिल में ईमान का नूर है। दूसरा क्या किया, हिजरत की। हिजरत कहां से की? सिपाहे बिसरे साथ से हिजरत की, किस तरफ? इमाम हुसैन अलैहिस्सलाम की तरफ। ये हिजरत खुदावंदे आलम को मुराद है, यानी हर वो इंसान अमल अंजाम दे, तवज्जो से जुमला सुनिए ना, हर वो इंसान अमल अंजाम दे कि जिसके नतीजे में वो अपने नफ्स को ज्यादा इमाम हुसैन के करीब महसूस कर सके, इसको हिजरत कहते हैं, इसको हिजरत कहेंगे। यानी आम मफहूम, हिजरत से मुराद बेसिकली हजरा, यानी हजरा या हजरों का मतलब है कि मुंतकिल होना, यानी इस तरह से कि एक इंसान एक जगह से दूसरी जगह पर जब मुंतकिल होता है तो इसको हिजरत कहते हैं। यानी हजरत हाजरा को भी जब हाजिर कहा गया तो हाजिर इस वजह से कहा गया चूंकि हबशा से कनआन आई थी, हबशा से कनआन आई, हाजिर नाम रखा, खुदाबंद आलम को इतना पसंद आया हाजिर का नाम कि खुदाबंद आलम ने इस्माइल दे के कामयाबी की अलामत करार दिया। आइए, ये वो हैं कि जिनके दिल में ईमान है इब्राहिम के लिए, हिजरत करके आई हैं हजरत इब्राहिम के लिए। खुदाबंद आलम ने कहा कि देखो इन्होंने जो सही की है मैं तब तक हज कबूल नहीं करूंगा जब तक कि मिसले हाजरा तुम सही नहीं करो, जब तक सफा से मरवा नहीं जाओ, नहीं तो खुदा से कोई पूछे, खुदाया मैं सफा से मरवा भाग रहा हूँ तुझे क्या फायदा, चलो यहाँ तो खुदा का घर है, खुदा के घर का तवाफ हो रहा है, खुदा के घर की तरफ जो है वो नमाज पढ़ी जा रही है, परवरदिगार मैं सफा से मरवा जब सही करता हूँ हरवला करता हूँ तुझे क्या फायदा। लेकिन परवरदिगार ने सुन्नत करार दी, कहा कि देखो मैं तुम्हें बाज कामयाब इंसानों का तारुफ कराता हूँ कि जिसके नतीजे में तुम अपने नफ्स को टटोलते चले जाओ और देखते चले जाओ कि कामयाबी के कौन से जीने पे हो। तवज्जो किया आप लोगों, बस दूसरा हमारे पास जीना क्या है, बहुत तेजी से गुजर रहा हूँ वक्त की किल्लत की वजह से, दूसरा जीना क्या है, हाजर, यानी पहला अल्लज़ीन आमन, दूसरा है हाजर जिन्होंने हिजरत की, वजाहदू फी सबीलिल्लाह बिअमवालिहिम वअन्फुसिहिम, तीसरा जीना हमारे पास फौज का, कामयाबी का, जहाँ पर इंसान जिहाद करता है किसके जरिए से, अपने माल के जरिए से और अपने नफ्स के जरिए से। अब आइए इसी को तत्बीक दीजिए, इसी जिहाद को जहाँ पर इंसान अपने माल के जरिए से अपने नफ्स के जरिए से अंजाम देता है, आइए इसी की मिसाल हजरत हाजरा की सीरत से देते हैं। हजरत हाजरा को हजरत इब्राहिम ने जब अपने निकाह में लिया हजरत सारा के कहने, हजरत सारा हजरत इब्राहिम अलैहिस्सलाम की पहली ज़ौजा, खुदावंद आलम ने औलाद अता नहीं की, जब परवरदिगार ने औलाद अता नहीं की तो हजरत सारा ने कहा कि मेरी कनीज है जिसका नाम हाजरा है, ऐ इब्राहिम आप इनसे निकाह कर लीजिए, इसको आप अपने निकाह में ले आइए कि अगर खुदावंद आलम इनसे आपको वारिस अता करता है तो क्या बेहतर। खुदावंद आलम ने जब हजरत सारा ने जब कहा, हजरत इब्राहिम अलैहिस्सलाम ने हजरत हाजरा को अपने निकाह में ले लिया, जब अपने निकाह में लिया है उसके बाद परवरदिगार ने कुछ ही देर यानी एक साल के बाद या कुछ अरसे के बाद खुदावंद आलम ने हजरत हाजरा को हजरत इस्माइल अता किया। ईमान है, हिजरत है, आपकी खिदमत में ये दोनों अर्ज करके जिहाद को बयान करना चाह रहा हूँ। हजरत इब्राहिम ने हजरत हाजरा को लिया और लेके वहां से चले, खुदावंद आलम ने हुक्म दिया कि देखो सारा हजरत हाजरा की वजह से परेशान है, बाहर यहाँ पर भी जहां पर हजरत इब्राहिम है वो भी परेशान है, जहां दो इकट्ठी हो गई वहां पर हजरत हाजरा को जब ज्यादा वक्त देने लगे, जब हजरत इस्माइल की वजह से जब ज्यादा वक्त देने लगे तो हजरत सारा परेशान थी, ये तो कनीज थी इसको ज्यादा वक्त मिल रहा है और इस्माइल जैसी औलाद। अल्लाह ताला ने कहा हजरत इब्राहिम अलैहिस्सलाम से कि देखो इब्राहिम आप हजरत हाजरा को कहीं दूर ले जाओ, तो जो है आप लोगों को कहा कि कहीं दूर ले जाओ, कहा ले जाए, कहा मैं बताऊंगा जहां कहूंगा वहां जाके रोक देना। हजरत इब्राहिम अलैहिस्सलाम में कनान से निकले हैं, फलस्तीन से निकले हैं, वहां से हजरत हाजरा हजरत इस्माइल और उनकी उम्र उस वक्त बताई जाती है कि छह माह के हजरत इस्माइल, तो वो लेके वहां से निकले हैं। जब वहां से सफर तय करते आए यहाँ तक के हिजाज में दाखिल हुए, खुदाबंद आलम से बार बार सवाल करें कि परवरदिगारा बताइए कि मुझे इन दोनों को कहाँ पर पहुंचाना है। अल्लाह ताला कहता है कि तुम चलते चले जाओ, وہ ایک جگہ مقرر ہے کہ جہاں پر میں تمہیں جا کر بتاؤں گا اس جگہ پہ جا کے ان دونوں کو چھوڑ آنا, اس جگہ پہ منتقل ہو جاؤ. حضرت ابراہیم علیہ السلام نے لیا یہ قصص الانبیاء میں, نعمت اللہ جزائری نے بھی اور آغا مکارم نے بھی اپنی قصص الانبیاء میں ذکر کیا ہے اور اردو میں ترجمہ ہو چکا ہے, اس کو ضرور پڑھیے, بڑا خوبصورت وہ ہے, یعنی بہت خوبصورت قصہ ہے. تو کہتے ہیں کہ وہاں سے جب وہ نکلے ہیں تو حضرت ہاجرہ کو لیا, حضرت ہاجرہ کو لے کے جب یہ دونوں وہاں پر پہنچے مکہ کی سرزمین کے اوپر, تو خدا بند عالم نے کہا کہ اے ابراہیم یہیں تک تمہیں پہنچنا تھا. ابھی مکہ کی سرزمین اس طرح سے آباد نہیں ہے, حضرت آدم علیہ السلام نے وہاں پر کعبے کو تعمیر کیا تھا, وہاں پر طواف کیا ہے, وہاں پر حجر اسود سارا سلسلہ وغیرہ موجود تھا, لیکن وقت کے ساتھ ساتھ وہاں پر ختم ہو گیا, چونکہ وہ جتنے بھی عرب تھے بدو تھے جہاں پر پانی ہوا کرتا تھا وہیں پر آیا کرتے تھے, وہیں پر مثلا وہیں پر بادیہ نشین تھے جہاں پر پانی اکٹھا ہوا بارش کا, ادھر ہی رہنے لگے. تو مکہ میں تو پانی نہیں تھا, جس پانی کے نہ ہونے کی وجہ سے وہاں پر کوئی بھی بدو رہا نہیں کرتے تھے. جب وہاں پر رہا نہیں کرتے تھے, حضرت ابراہیم علیہ السلام کی بات کر رہا ہوں, تو کہتے ہیں جب وہاں پر پہنچے ہیں تو بیابان ہے, چٹیل میدان ہے, پتھریلا ہے, کوئی کسی کے تصور میں آتا ہے مکہ جو ہے وہ ریگستان ہے, ریگستان ہی ہے, پتھریلا ہے, چٹانیں ہیں وہاں پر, پتھر ہے. اچھا وہاں پر جب یہ لے کر پہنچے تو حضرت ہاجرہ علیہ السلام سلام اللہ علیہا کو کہا کہ اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام سے کہا کہ ان کو یہیں چھوڑ دو اور یہیں چھوڑ کے تم واپس چلے جاؤ. حضرت ابراہیم علیہ السلام کے دل میں ایک دفعہ خیال آیا کہ یہ میری زوجہ ہے اور یہاں پر کوئی نہ رہتا ہے, نہ یہاں پر کوئی مکین ہے, نہ کوئی مکان ہے, نہ کچھ بھی ہے, یہ خالی زمین ہے, میں ہاجرہ کو چھوڑ کے چلا جاؤں. پروردگار سے استفسار کیا, کہا یہی میرا حکم ہے, ہاجرہ اور اسماعیل کو یہاں پر تنہا چھوڑو اور چلے جاؤ. حضرت ابراہیم نے خداوند عالم کے حکم کی تعمیل کرنا چاہیے, جیسے ہی وہاں سے نکلنے لگے, وہاں سے نکلنے لگے تو حضرت ہاجرہ نے پوچھا ہے ابراہیم ہمیں کس کے سہارے چھوڑ کے جا رہے, جہاد کو بیان کر رہا ہوں بھائی, ہمیں کس کے سہارے چھوڑ کے جا رہے, یہاں تو کوئی مکان نہیں ہے, ہم کہاں پر رہیں گے, یہاں پر تو کوئی مکین نہیں ہے, ہم کس کے سہارے رہیں گے, یہاں تو بیابان ہے, یہاں تو کوئی گل نہیں ہے, یہاں تو کوئی سبزی نہیں ہے, یہاں تو پانی نہیں ہے, ہم کیا کریں گے یہاں پر. روایات کہتی ہیں حضرت ابراہیم علیہ السلام نے کہا کہ میرے خدا کا حکم ہے, میرا پروردگار یہ چاہتا ہے کہ تمہیں یہاں پر تنہا چھوڑ جاؤں. اب جب حضرت ابراہیم علیہ السلام نکلنے لگے ہیں تو حضرت ہاجرہ سے سوال کیا کہ تمہیں کوئی پریشانی تو نہیں ہے, تو آگے سے اس بی بی کا جہاد دیکھیں. یہ کہتی ہیں کہ جب خدا ہمارے ساتھ ہے ابراہیم پھر کس کی ضرورت ہے, بے اموال ہی منفوس ہیں. توجہ سے سنیے گا, جہاد ہے, فوز تک پہنچنا ہے, کامیابی تک. خالی ہاتھ اٹھا کے انسان کہتا چلا جائے یا نہیں تری کن تو ماں کو میں, کاش مولا ہم آپ کے ساتھ ہوتے, فافوزہ فوزن عظیمہ ایک عظیم کامیابی سے ہم کنار ہو جاتے, ایسے نہیں. پروردگار آزماتا ہے. سورہ عنکبوت کی تیسری آیت, احسب الناس ان یترکوا ان یقولوا آمنا, کیا یا لوگ گمان کرتے ہیں کہ ان کو یہ کہنے پہ چھوڑ دیا جائے گا کہ ہم ایمان لے آئے, وہم لا یفتنون, اور خداوند عالم ان کو چکی سے نہیں نکالے گا, خداوند عالم ان کو کندن نہیں کرے گا, پروردگار سونے کو اور باقی تمام دھاتوں کو جدا نہیں کرے گا, ایسا ہو نہیں سکتا. یعنی اس کا مطلب یہ ہے کہ خداوند عالم نے آزمائش رکھی ہے, لیکن کامیابی وہاں پر ہے کہ جہاں پر انسان تمام آزمائشوں سے نکلتا ہوا اس خیر تک پہنچ جائے, اس خیر تک پہنچ جائے. یعنی فضا نے اگر فضیلت اپنے لیے کمائی ہے تو تین دن انہوں نے بھی افطار دی ہے, اگر عزت کمائی ہے تو وہاں پر نوکری کی ہے, اپنے اس تمام زندگی کو چھوڑ کے وہاں پر آئیں. اب آپ غور کریے کہ حضرت ہاجرہ کو خدا نے آزمانا شروع کیا کہ حضرت ابراہیم علیہ السلام چھوڑ کے چلے گئے. جب حضرت ابراہیم علیہ السلام چھوڑ کر گئے تو ابھی حضرت اسماعیل کو پیاس لگی, ابھی ان کو بھوک لگی, ابھی حضرت ہاجرہ نے چاہا کہ بھی کیا کیا جائے. اب حضرت ہاجرہ کو کہیں صفا کے اوپر کچھ ایسا چمکتا دکھائی دیا جو ان کو لگا کہ یہاں پر پانی ہوگا. حضرت ہاجرہ نے حضرت اسماعیل کو وہیں پر چھوڑا جو حجر اسماعیل ہے, جس کو ہم لوگ حطیم کہتے ہیں نا, حطیم, جہاں پر کعبہ کے ساتھ حطیم موجود ہے اس کو حجر اسماعیل بھی کہا جاتا ہے, چونکہ حضرت اسماعیل کی قبر اسی حطیم میں ہے, اسی حطیم میں حضرت اسماعیل علیہ السلام اور بہت سارے اور انبیاء کی قبریں بھی ہیں, اسی حطیم میں حجر اسماعیل میں حضرت ہاجرہ نے چھوڑا. ابراہیم علیہ السلام موجود نہیں ہے, کوئی موجود نہیں ہے, کوئی موجود نہیں. حضرت ہاجرہ سے چھوڑا, وہاں سے صفا گئیں, صفا پہ جب پہنچیں وہاں پر جا کے دیکھا یہاں تو پانی نہیں ہے. کہتی ہیں وہاں سے چلی ہیں مروہ کی طرف, मरवा पे चमक देखी, सोचा वहां पर पानी है, वहां से चली है मरवा की तरफ। और बीच में जो वो सबज जगह है जहां पर आप हरबला करते हैं, जहां पर इंसान तेज चलने का हुक्म, खुदावंद आलम हमें ले जाए इंशाल्लाह ताला। सफा से मरवा जब जा रहे हो ना, जब ये सात चक्कर लगा रहे हो जिसको सही कहा जाता है, तो रास्ते में एक जगह ऐसी आती है कि जहां पर इंसान को हरबला करना होता है। हरबला किसे कहते हैं, यानी उसको तेज कदम उठाने होते हैं, उसको भागना होता है। क्यों भागना होता है? क्योंकि हजरत हाजरा उस मकाम पर भागी थी, उस मकाम पर तेज चली थी। किसी ने मौला से पूछा कि मौला यहाँ पर हरबला क्यों करना है, यहाँ पर हजरत हाजरा तेज क्यों चली? कहते हैं ये वो मकाम था कि जहां पर हाजरा को हुज्जत खुदा दिखाई नहीं देती थी। जब दिखाई नहीं देती थी तो तेजी से यहां से गुजरती थी और उस मकाम तक पहुंचती थी जहां पर अपने इस्माइल को हिजर इस्माइल में देख सके। खुदावंद आलम ने कैसी सुन्नत बना दी, कहा कि देखो ये करोगे तो कामयाब होगे, नहीं तो कामयाबी कोई नहीं। सात चक्कर उस मां ने लगाए, सात चक्कर उस मां ने लगाए, जिहाद किया बे अनफुसहिम अपने नफ्स के जरिए से। सफा से मरवा गई, मरवा से फिर सफा आई, सफा से फिर मरवा गई। जब ये सात चक्कर लगे, सफा से शुरू करने के बाद मरवा पे जैसे ही मुकम्मल किया, मरवा की जैसे ही चोटी पर पहुंची हैं, तो क्या देखती हैं कि खुदा बंदे आलम ने इस्माइल के एड़ी रगड़ने के नतीजे में वहां पर जमजम को जारी कर दिया। उलाइका हुमुल फाइज़ून, पता चला कि ये कामयाब है। और हजरत हाजरा की कामयाबी कैसे, कि आज तक अगर एक इंसान चाहता है कि पानी पीकर अपनी शिफा का बंदोबस्त करे तो खुदाबंदी आलम ने जमजम रखा। भाई कहां पर कामयाबी, जहां पर इंसान ईमान, हिजरत और जिहाद हो बे अनफुसहिम। अब आप गौर करिए, इसी किस्से को बहरहाल आगे बढ़ाता हूं, एक अच्छा खूबसूरत किस्सा जहन में आ गया। तो कहते हैं कि हजरत हाजरा के पास हजरत इब्राहिम फिर पहली दफा 6 साल बाद आए। 6 साल हजरत इब्राहिम अलैहिस्सलाम को खुदा ने इजाजत नहीं दी कि जाएं और जाकर हजरत हाजरा की खबर लें। 6 साल के बाद कि जब खुदावंद आलम ने हजरत सारा को भी इसहाक अता कर दिए, उसके बाद परवरदिगार ने कहा कि जाओ और जाकर अपनी हाजरा की खबर लो, वहां पर मक्का में क्या हुआ है, वहां पर मक्का में क्या हुआ। अभी जैसे ही वहां पर पहुंचे हैं, जैसे ही वहां पर पहुंचे तो क्या देखते हैं, वहां पर लोग आबाद हैं, वहां पर मकान बने हुए हैं, पानी जारी है, वहां पर बहुत सारे अफराद हैं। हजरत हाजरा के पास गए, हजरत हाजरा से जब सवाल जवाब और सारा सिलसिला हुआ, तो वहां पर 6 साल के हजरत इस्माइल जब आए हैं तो हजरत हाजरा ने जवाब दिया। हजरत हाजरा फरमाती हैं हजरत इब्राहिम अलैहिस्सलाम को, क्या इब्राहिम मैंने खुदावंद आलम की तौहीद और इताअत में इसकी परवरिश की है। हजरत इस्माइल अलैहिस्सलाम से, हजरत इब्राहिम से शिकवा नहीं किया है उस मकाम पर। वहां पर जब खुदावंद आलम ने इन तमाम ईमान को, हिजरत को, हिजरत कहां से की, कनान से मक्का, मक्का पहुंचे, जब ये सारी हिजरत को खुदावंद आलम ने देखा, सारे जिहाद को खुदावंद आलम ने देखा, हजरत इब्राहिम ने कहा, हजरत इब्राहिम से कहते हैं कि इब्राहिम अब काबा आप अकेले नहीं बनाएंगे, इस्माइल के साथ बनाएंगे। खुदावंद आलम ने कैसा मकाम देना शुरू किया, इसका मतलब यह है कि खुदावंद आलम ने हम लोगों को फौज तक पहुंचने का रास्ता भी बताया है। ये जो मैंने कहा या लई तनी कौन सो महाकुमे ए मौला काश में आपके साथ होता, फअफूजा फौजन अजीमा, एक अजीम कामयाबी से हमकिनार हो जाता, तो इसका मतलब ये नहीं है कि मैं सिर्फ मुंह से कहता जाऊं और जबानी जमा खर्च करता चला जाऊं। नहीं, मुझे फौज को, कामयाबी को समझना भी है और उस कामयाब इंसान की तरफ बढ़ना भी है, मुझे वो कामयाबी चाहिए भी है। हजरत हुर ईमान लेकर आए, हजरत हुर ने हिजरत की है, हजरत हुर ने जिहाद किया, बे अनफुसहिम खुदावंद आलम ने कामयाब कर दी। हजरत खदीजा, मिसालें मिसालों के जरिए से, हजरत खदीजा ईमान लेकर आई, रसूल खुदा की तरफ हिजरत की है, जिहाद किया, बे अम्वालहिम परवरदिगार ने फातिमा जहरा को इस कायनात में उनके वतन से भेजा। ऐसी कैसी कामयाबी, आप किसी मकाम पर लेते चले जाएं, आपको ये तीन चीजें वहां, चूंकि मेरी अपनी जेब से नहीं थी ना, सूरह तौबा की 20वीं आयत है, खुदावंद आलम जब कह रहा है उलाइका हुमुल फाइज़ून कि वो हैं कि जो कामयाब हुए। आप किसी भी जगह पर फौज को, किसी भी जगह पर कामयाबी के मफहूम को इन तीन के साथ तत्बीक देते चले जाएं, इन तीन के साथ नहीं जो खुदावंद आलम ने तीन कहे, उसके साथ आप तदबीर लेते चले जाएं, आपको हर जगह पे वही दिखाई देना शुरू कर देंगे। आपको अगर हजरत जुहैर यानी करबला की तरफ दोबारा से अगर हम लोग आ जाएं, तो अगर हजरत जुहैर की तरफ आप देखते हैं, इमाम हुसैन अलैहिस्सलाम ने अपने कासिद को भेजा, जब कासिद को भेजा हजरत जुहैर आए, इमाम हुसैन अलैहिस्सलाम कहते हैं उस्मानियुल मजहब थे, उस्मानियुल मजहब भारत तशरीह गुंजाइश नहीं है, इमाम अलैहिस्सलाम की तरफ मुंतकिल हुए हैं, ईमान लेकर आए हैं, हिजरत की है, जिहाद किया है, अपने नफ्स के जरिए से परवरदिगार ने कामयाबी अता कर दी, खुदावंद आलम ने फौज अता कर दी। लदीना आमनु अहाजर वजाहद फी सबीलिल्लाह, अल्लाह के रास्ते में जो जिहाद करते हैं, बे अमवालिहिम अपने पैसे के जरिए से, व अनफुसिहिम अपने नफूस के जरिए से, आज़म व दरजतन इंद अल्लाह, ये परवरदिगार के नज़दीक बेहतरीन दर्जा रखते हैं। खुदावंद आलम कहता है उलाइक हुमुल फायज़ून, यही वो हैं कि जो कामयाब हैं, यही वो हैं कि जो अस्हाबुल जन्नत हुमुल फायज़ून के मिस्ताक हैं, यही वो हैं कि जो अस्हाब जन्नत वाले हैं और हुमुल फायज़ून, यही वो हैं कि जो सय्यदा शबाब अहले जन्नत के पास हैं बस हुमुल फायज़ून, यही वो हैं कि जो रज़ियल्लाहु अन्हुम व रदू अन्हु व उलाइका हुमुल फायज़ून, यही वो हैं कि जिनसे अल्लाह राजी है और वो अपने अल्लाह से राजी हैं, यही हैं जो कामयाब हैं। तवज्जो की आप कुरान में किसी जगह पे भी फौज के मफहूम को देखना शुरू कर दें, किसी भी जगह पे कामयाबी के मफहूम को देखें, आइए इस मफहूम के साथ सही करें कि जब इमाम अलैहि सलाम से कहना कि मौला हम आपके साथ हैं, इन तीन चीजों को अपने नफ्स के अंदर टटोलना शुरू कर दें। ईमान रखते हैं, ईमान इल्म के जरिए से आपकी खिदमत में अर्ज किया, ईमान इल्म के जरिए से, जितना इल्म है उतना ईमान है, जितना इल्म है उतना ईमान है, इंसान अपने इल्म को बढ़ाता चला जाए ईमान बढ़ता चला जाएगा। क्यों कहते हैं मजालिस में आया जाए, क्यों कहते हैं मजालिस में बच्चों को लेकर आए, क्योंकि इन मजालिस से भारत उलमा हमको हकीर तलबा है, इन मजालिस से अहले बैत अलैहिमुस्सलाम इस मिंबर से इल्म अता करते हैं, इल्म अता करते हैं। ये इल्म आप खुद से गौर कर लिए, खुद से गौर कर लीजिए कि इंसान जैसे ही मुहर्रम आता है अपने अंदर खुद इल्मी तौर पे ताजगी को महसूस करता है, इसी मिंबर के तवसुल से, इसी मिंबर के जरिए से कुरान का इल्म हो, अहले बैत का इल्म हो, उनके फजाइल का इल्म हो, महाद का इल्म हो, किसी भी एतबार से कोई भी इल्म हो, किसी भी मजलिस में चले जाए आपको वहां पर इल्म दिखाई देता है। इसीलिए हमारे लिए दरसगाह है मजालिस, अपने बच्चों को लेकर आया जाए, अपनी खवातीन को लेकर आया जाए, बस पता ये चला कि जैसे जैसे इल्म बढ़ता चला जाएगा ईमान बढ़ती चली जाएगी। इसी इल्म के जरिए से इंसान हिजरत करने लगता है, जब उसको अच्छा अच्छी जगह का पता चलता है तो कौन इंसान चाहेगा किसी बुरी जगह पर रहे। इसीलिए कहा कि मजालिस में सब आए, जब सब आएंगे तो जिसने हुसैन के जिक्र का जायका चखा ही नहीं है, जैसे ही उनके जिक्र का जायका चखेगा समझ जाएगा कि ये या हुसैन कहना और है और वहां पर किसी और के लिए कसीदे बनाना और है, किसी का झंडा उठा के चलना और है लेकिन हुसैन का झंडा उठा के चलना और है, उसको जायका ही फर्क लगेगा। उसको कहीं पर ऐसा नहीं होगा कि कोई दीवार पर चढ़ के तो कुरान सुनता हुआ ईमान ले आया, नहीं, वही उसी के जरिए से ईमान लेकर आएगा कि जिसको खुदावंद आलम ने ईमान के साथ नहीं बल्कि अमीरुल मोमिनीन बनाकर खल्क किया है। तवज्जो किया आप लोगों ने, कोई ऐसा नहीं कि जो पहले काफिर रहा हो मुशरिक रहा हो। इसी तरह से इंसान जब तक जिहाद नहीं करेगा अजीजों, जब तक इंसान कोशिश नहीं करेगा, जिहाद जुहद से है, जब तक इंसान कोशिश नहीं करेगा उसके लिए कामयाबी नहीं है। इस जमाने का इमाम मुंतजर है कि कौन से वैसे कामयाब इंसान है कि जिनको मैं अपनी बज़्म में ले आऊं, कि जिनको मैं अपनी बज़्म में ले आऊं, अपने अम्वाल के जरिए से, अपने नफूस के जरिए से, अपनी जबान के जरिए से जिहाद करें। अहद करिए परवरदिगार इस जबान से वही कलिमा जारी होंगे कि जिसमें इमाम हुसैन की खुशनुदी, इस आंख से वही चीज़ देखूंगा कि जिसमें इमाम हुसैन की खुशनुदी, इस कान से वही चीज़ सुनूंगा कि जिसमें इमाम हुसैन की खुशनुदी, मैं इस जहन से उन्हीं तस्वुरात को अपने जहन में जन्म दूंगा कि जिससे इमाम हुसैन की खुशनुदी। ये खुद जिहाद है, ये खुद कोशिश बे अनफुसिहिम अपने नफ्स के जरिए से। नहीं मालूम कि कब खुदावंद आलम किस तरह से किसी भी इंसान को कबूल कर लेता है। अब और करिए, आज 11 मुहर्रम है ना अजीजो, कल इमाम हुसैन का ये कुंबा उस जलते हुए खेमों से बाहर निकला है। आज 11 मुहर्रम है। कहते हैं जनाब सानिया जहरा ने शब आशूर भी तहज्जुद पढ़ी है और कल की शब भी पढ़ी है, लेकिन फर्क यह है कि शब आशूर खड़े होकर पढ़ी है और कल की रात जैनब इतनी थक चुकी हैं कि तहज्जुद बैठ के पढ़ती हैं। इतनी गमगीन हैं हुसैन के आका को मार दिया गया, मौला को मार दिया गया। कहते हैं कि आज जब अमारियां लेकर आएंगे, ऊंट लेकर आएंगे कि इनको सवार किया जाए, बिन अमारियों के ऊंट पे जब सवार करने लगे हैं तो जनाबे सानिया जहरा ने एक दफ़ा दाएं बाएं देखा है, अब्बास जब मदीना से चले थे ना तो आपने ऊंट पर सवार किया था, ऐ अब्बास देखो आपकी बहन बेमकना बेचादर रसन बस्ता किस तरह से ऊंट पर सवार होने लगी। एक दफ़ा इमाम सज्जाद ने ऊंट पर सवार किया, ऊंट पर सवार किया, जैसे ही बीवियों के काफिले को गंजे शहीदा से गुजारा गया है ना, बीवियों ने खुद को ऊंट की बुलंदी से गिराना शुरू किया। कहते हैं कि कोई बीबी अपने आप को गिराती है, कहती है हाय मेरा कासिम, कोई बीबी अपने आप को बुलंदी से गिराती है, कहते हैं हाय मेरा अकबर। कहते सानिया जहरा ने अपने आप को ऊंट की बुलंदी से गिराया है, कोनियों के बल बीबी पहुंची हैं। एक दफा जाके कहती हैं अंता अखिया हुसैन, ऐ मेरे माँ जाए हुसैन, ये तेरा लाशा जिसकी हड्डियां नर्म हो चुकी है, जिनकी पसलियों को तोड़ दिया गया है। कहते हैं नहीं मालूम जनाब सानिया जहरा ने किस तरह से इमाम हुसैन के लाशे को अपने सीने तक बुलंद किया है। परवरदिगार से कहती है अल्लाहुम्मा तकब्बल मिन्ना हाज़ल कुर्बान, परवरदिगार हमारी इस कुर्बानी को कबूल फरमा। इमाम हुसैन के लाशे को तपते हुए रेत में जब वापस रखा है ना, कहते हैं यहाँ पर एक गजब का जुमला मक्तल लिखता, कहते हैं जनाब सानिया जहरा ने अपने लबों को इतना आगे किया है, इमाम हुसैन की कटी हुई गर्दन पे रखा, कहा है हुसैन आपकी बहन की तरफ से यह आखिरी बोसा कबूल हो। बीबी रुबाब गई, इमाम हुसैन के जब लाशे पे आई है ना अजीजो, तो आगे कहती है हुसैन मैं आपसे वादा करती हूँ ना कभी छाव में बैठूंगी ना कभी ठंडा पानी पीऊंगी। ये बीबी जब मदीना पहुंची है ना तो जो भी काफिला पास से गुजरता था कहते हैं ये कौन बीबी है जो धूप में बैठी है, सब कहते थे ये असगर की माँ है और इसके बच्चे को करबला में कत्ल कर दिया गया नन्हे से सर को नोकने से। अल्लाह लानतुल्लाह अलल कौम अज़्ज़ालिमीन सयअलमु अल्लज़ीना ज़लमु अय्यमन क़लबिन यनक़लिबून। परवरदिगार हमारी इस कलील सी इबादत को अपनी बारगाह में कबूल फरमा। खुदावंद आलम तो रहीम है तो करीम है, तेरी ज़ात पाक है मेरे मालिक, हमारी नस्लों को अज़ादारी सईद शहदा में मशगूल फरमा। खुदावंद आलम तो रहीम है तो करीम है, जिस जिसने सफ़े अज़ा के बिछाने में जैसे जैसे मदद की है तआवुन किया है, खुदावंद आलम उनको अजर अज़ीम अता फरमा। खुदावंद आलम बानियान अज़ा इनके मरहूमीन पे अपनी ख़ास रहमत फरमा, आप सबके मरहूमीन को, बंदे हकीर के मरहूमीन को, परवरदिगार साहिब अज़ा के मरहूमीन को, साहिब खाना के मरहूमीन को आलाईलीन में जगह अता फरमा। जितने मरीज़ हैं उनको शिफा कामिला वहाँ जला नसीब फरमा। खुदावंद आलम तो करीम है, तेरी ज़ात पाक है मेरे मालिक, जहाँ जहाँ पर भी मजालिस हो रही हैं खुदावंद आलम उन सबको ख़ास हिफाजत में करार फरमा। परवरदिगार अभी ख़बर मिली कि जो पाड़ा चनार के मोमिनीन पर जुल्म हुआ, वहाँ कान से आते हुए कफ्तान पर, कफ्तान से जब कोयटा आ रहे थे, खुदावंद आलम इन तमाम ज़ालिमों को निस्तो नबूद फरमा। खुदावंद आलम ये जो हमारे मुल्क के खुदा दाते पाकिस्तान के दुश्मन हैं, परवरदिगारा इनको नीस्त नाबूद फरमा। परवरदिगारा सरजमीन पाकिस्तान को ज़हूर इमाम ज़माना के लिए ज़रख़ेज़, खुदावंद आलम जो बेऔलाद हैं उनको औलादे नरीन अता फरमा, जिनके पास घर नहीं है उनको बेहतरीन अज़ा खाने नसीब फरमा। खुदावंद आलम करीम है, तेरी ज़ात पाक, हम लोगों को हकीकी कामयाबी को हासिल करने की तौफीक अता फरमा। परवरदिगारा अपने मौला इमाम हुसैन के साथ सादिक और सच्चा होने की तौफीक अता फरमा। परवरदिगार तो करीम है तो रहीम, परवरदिगार है मेरे मालिक, जितने असीर हैं उनको रिहाई अता फरमा। वली अमर मुस्लिम रहबर आज़म इंकलाब को सेहत के लिए तोले उम्र अता फरमा। مراجع اعظم بالخصوص سید اللہ سیستانی کی حفاظت فرما. خداوند عالم اس وقت کی سب سے اہم دعا وقت کی حجت صاحب العصر و زمان کے ظہور میں تعجیل فرما. ہمیں ان کے امان و مددگار میں سے شمار فرما. ان کے رکاب میں لڑتے ہوئے شہادت نصیب فرما. ہمیں فقر اخلاص محتاجی بستر کی موت سے محفوظ فرما. خداوند عالم تو کریم ہے, ہماری دعاؤں کو مستجاب فرما. اس دنیا میں جتنا غم حسین ہے ہمیں نصیب فرما, سوائے غم حسین کی کوئی غم نصیب نہ فرما. آخر میں لفظ پر فاتحہ, تین لفظ پر توحید کے تلاوت فرما کے جملے حاضرین کے مرحومین بندہ حقیر کے مرحومین صاحب خانہ کے مرحومین بالخصوص سید نوازی صاحب, سید جواد صاحب, سید منظور صاحب, شیخ عمران رضا, سب کو ذہن میں رکھیے. بالخص ڈاکٹر محمد علی نقوی کی روح کے لیے, شہید عارف حسینی کی روح کے لیے, امام خمینی کی روح کے لیے, رحم اللہ من یقرأ الفاتحہ.